پہلی صورت ملک کا موضوع ہم نے دیکھ لیا، پرپز آف لائف اور اللہ تعالیٰ کی توحید تھی. تو اب دعویٰ کورس میں سیکنڈ ٹاپک جو لیا جائے گا وہ کیا ہے؟ نبی صلی اللہ علیہ وسلم کی ذات اور سیرت. تو صورت قلم کا بنیادی ٹاپک نبی صلی اللہ علیہ وسلم اور آپ کے اخلاق اور آپ کا کردار ہے. اور یہاں بتایا جا رہا ہے کہ تم نے کیا بن کے دکھانا ہے. اللہ کے نبی جیسا بنو گے تو ہی تمہاری بات بنے گی. اور جتنا زیادہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے نقش قدم پہ چلتے جائیں گے اتنی ہماری زندگیاں اچھی ہوں گی. آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. سورت قلم. اور قلم سورت کا دوسرا نام سورت نون بھی ہے کیونکہ اس کے شروع میں ہی ہے. یہاں سے پہلے لفظ قلم پہ غور کر لیجئے کہ وہ اسلام وہ دین ہے کہ جس کی پہلی وحی اقرا بسمی کا تھی. اور جس قرآن میں ایک پوری سورت قلم کے نام پہ موجود ہے اس امت کا قلم کے ساتھ اور پڑھنے لکھنے کے ساتھ کیسا معاملہ ہونا چاہیے. بسم اللہ الرحمن الرحیم. نون والقلم وما یسطرون ما انت بنعمت ربک بمجنون. نون قسم ہے قلم کی اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں، تم اپنے رب کے فضل سے مجنون نہیں ہو. یعنی لوگ جب نبی صلی اللہ علیہ وسلم کو اس طرح بھاگتا دوڑتا دیکھتے تھے دین کے لیے تو کہتے تھے یہ مجنون ہو گئے ہیں، ان کو کوئی ہوش نہیں ہے. تو فرمایا آپ مجنون نہیں ہیں اور یقیناً تمہارے لیے ایسا اجر ہے جس کا سلسلہ کبھی ختم ہونے والا نہیں. کتنے سال دوڑ دھوپ کر کے گئے نبی صلی اللہ علیہ وسلم؟ 23 سال، 23 ایئرس. اور اجر کب تک ہے؟ آج تک. پوری دنیا میں اس وقت بھی کوئی ایک خطہ ایسا نہیں ہوتا کہ جہاں اذان نہ ہو رہی ہو. ایک ای میل موجود ہے، اگر ہوا تو آپ لوگوں کو بھیج دیں گے لسٹ کے ساتھ، کہ کس طرح سے جب ایک شہر میں اذان کا وہ ختم ہوتا ہے تو اس سے ساتھ والی میں شروع ہو جاتا ہے، پھر دوسری میں، اور اس طرح گھومتے ہوتے پورے گلوب پہ ہر وقت اشہد اللہ الہ الا اللہ اور اشہد ان محمد رسول اللہ. یہی ہے کہ ورفعنا لک ذکرک، اللہ اپنے نبی کا نام بلند کرتا ہے. تو آپ بتائیے اس اجر کو کوئی سمیٹ سکتا ہے؟ آج امتیوں میں جو بھی نیکی کرتے ہیں، آپ سوچیں لوگ کتنی بڑی بڑی نیکیاں کر رہے ہیں، حج، عمرے، رمضان، نمازیں، جو بھی ذہن میں آتا ہے سوچیں، ہر ایک کا پیچھا سیرت نبی صلی اللہ علیہ وسلم کے ساتھ ہے. کیونکہ انہوں نے زندگی میں ایسی کوششیں کی کہ اس کے اندر جس کا آپ کہنا چاہیے کہ انمٹ قسم کے نقوش تھے، تو اللہ تعالیٰ نے آپ کا اجر بھی اتنا رکھ دیا. تو پھر میرے اور آپ کے لیے کیا ہے؟ ہم میں سے کتنے لوگ چاہتے ہیں کہ ہمارے دنیا سے جانے کے بعد اتنا اجر ملے کہ جو کبھی نہ ختم ہو؟ سبھی چاہتے ہیں نا. تو پھر اس کے لیے کیا کرنا پڑے گا؟ وہی کرنا پڑے گا جو اللہ کے نبی نے کیا. جب تک تمہیں لوگ مجنون نہ کہہ دیں، ایک حدیث کا خلاصہ ہے کہ جب تک لوگ تمہیں شو باز یا مجنون نہ کہہ دیں، سمجھ لو کہ تم نے دین کا حق ادا نہیں کیا. کیونکہ ایک ریب لگ جاتی ہے نا، گھر کا کام بھی تبھی پورا سمٹتا ہے جب ہم بھاگ دوڑ کے کرتے ہیں. سستی کے مارے اٹھتے بیٹھتے کریں گے تو کام اس طرح سے نہیں چلتے. اسی طرح جو کاروبار کماتے ہوئے دن رات ایک کر دیتے ہیں، ان کو لوگ بہت ہی زیادہ اپریشیٹ کرتے ہیں. تو دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم سے بھی کوئی کام اس چھوٹی سی زندگی میں وہ لے لے کہ جس کے بعد ہمارے لیے بھی اجر کی ایسی نہریں شروع ہو جائیں اور ایسے ہمارے لیے خیر کے جاریہ کے اکاؤنٹ کھل جائیں کہ ہمارے بعد بھی قبروں میں وہ چیزیں چلتی جائیں. پھر فرمائے نقل اعلیٰ خلوق نسیم، اور بے شک اب اخلاق کے اعلیٰ مرتبے پر ہو. اس کو ہائی لائٹ کیجئے، نبی صلی اللہ علیہ وسلم کی ذات پہ بات ہو اور آپ کے اخلاق پہ بات نہ ہو، یہ ممکن نہیں ہے. جب اللہ کے نبی صلی اللہ علیہ وسلم جیسے اخلاق ہوں گے نا، تو انشاءاللہ آپ دیکھیے گا اس کے نتائج بھی اچھے ہوں گے. کام اگر نبیوں والا کرنا ہے تو اخلاق بھی نبی والا. اور بعض لوگ ابھی نایتوں پہ آ کے مس انڈرسٹینڈنگ کریٹ کرتے ہیں. اچھا جی، آپ کے نبی کا اخلاق بہت اچھا تھا تو جنگیں کیوں کی؟ اچھا جی، کافروں کو کیوں مارا؟ تو میں آپ کو مثال دیتی ہوں، ہم یہاں بیٹھے ہیں، اللہ نہ کرے ایسا آپ میں سے کوئی کرے، آپ میں سے کوئی کسی کا نام سعدیہ کا نام لے لیتے ہیں، یا دونوں کے نام مجھے آتے ہیں اس وقت، یعنی سعدیہ اپنی جگہ سے اٹھے حبیبہ کو مارنا شروع کرتے ہیں. تو میں ان کو دیکھوں سعدیہ اتنا ہے سب بیٹی، بہت اچھی ہیں آپ، آپ بہت ایسے اسمائل کرتی رہو. کیا یہ میرا اعلیٰ اخلاق ہونا ہے؟ یا آپ سب بھی ان کو دیکھ کے اسمائل پاس کرتے رہیں، کیا یہ آپ کا اچھا اخلاق ہونا ہے؟ نہیں. اعلیٰ اخلاق کے ہم فٹافٹ ان کو پکڑیں، روکیں، بچائیں اور ان کو کہ آپ کیا کر رہی ہیں. تو یہ اللہ کے نبی نے کیا تھا. دنیا میں جب لوگ مسچیف کریں اور غلط کام کریں تو ان کو دیکھ کے اسمائل کرنا یہ انصاف نہیں ہے. تو نبی کی جنگیں بھی جو تھی وہ بھی آپ کے اخلاق کا حصہ تھا کہ مظلوموں کو ظلم سے بچانے کے لیے تھی. فَسَتُبْصِرُ وَيُبْصِرُونَ، ان قریب تم بھی دیکھ لو گے اور وہ بھی دیکھ لیں گے کہ تم میں سے کون جنون میں مبتلا ہے. تمہارا رب ان لوگوں کو بھی خوب جانتا ہے جو اس کی راہ سے بھٹکے ہوئے ہیں، اور وہ ان کو اچھی طرح کو بھی خوب اچھی طرح سے جانتے جو راہ راست پہ. یعنی تم سب اللہ کی نظروں میں، تم اللہ کو دھوکہ نہیں دے سکتے کہ تم نیک ہو اور اللہ سمجھے بد ہو، اور اسی طرح کی دوسری باتیں بھی تمہارے ساتھ نہیں ہو سکتی. بس تم ان جھٹلانے والوں کے دباؤ میں ہرگز نہ ہو. یہ تو چاہتے ہیں کہ تم کچھ سستی تو کرو، یہ کچھ اور سست کر دیں. मुश्किल लफ्ज़ है, इसको मैंने चेंज किया, अलर्ट कर लीजिए, दोबारा इसको इसी तरह पढ़ूंगी। ये तो चाहते हैं कि कुछ तुम मुदाहनत करो तो ये भी मुदाहनत करें। देखिए लफ्ज़ दुहन कहते हैं चिकनाई को, चर्बी को। मुदाहनत का मानी लेजी होना। दुनिया वालों का गोल क्या है कि तुम दीन के कामों में, अल्लाह की तरफ भागने में, अल्लाह को राजी करने में थोड़े से लेजी हो जाओ, बाकी वो तुम्हें खुद कर लेंगे। और आप इसको जाके आजमा लीजिए, अल्लाह ना करे आप में से कोई आजमाए और यही काम हो जाएगा कि किस तरह से लोग इस दुनिया में आकर अल्लाह ताला की इस कायनात पे गौर व फिक्र करने की बातों में जब दूसरे लोगों की मर्जियां मानने लगते हैं, दूसरों से मशवरे कर लेते हैं उन कामों के जो दूसरे खुद नहीं कर रहे होते, तो लोग उनको और सुस्त करते हैं। और यहाँ ये भी बता दिया कि तुम इस इस्लाम की तबलीग में कुछ ढीले पड़ जाओ तो देखना ये भी तुम्हारी मुखालफत में कुछ नरम हो जाएंगे, और अगर तुम इनकी गुमराहियों की रियायत करके दीन को थोड़ा सा मॉडिफाई कर लो तो ये तुम्हारे साथ मुसालत करेंगे। इसके कई तीन मानी मैंने आपको बता दी, इसके अलावा और भी हैं। तो दुआ कीजिए कि अल्लाह हमें दीन में फर्म कर दें। कालू रब्बुना सुमस्तकामू वला तुतीकुल्ला हल्लाफ महीन। हरगिज ना दबो ऐसे किसी शख्स से जो बहुत कस्में खाने वाला, बेवकूफ, ताने देने वाला, चुगलियां खाता फिरता, भलाई से रोकता, जुल्म और ज्यादती में हद से गुजर जाने वाला, सख्त बदमाल और जफाकार है, और इन सब अय्यूब के साथ बदअसल भी है इस बिना पर कि वो बहुत माल और औलाद रखता है। नाम अल्लाह ने नहीं बताया, सीरत से पता चल जाता है ये कौन सा शख्स है। ये इस्लाम की खूबी है कि जब लोगों की बुराई बयान करता है तो नाम नहीं लेता। और इस शख्स ने अल्लाह के नबी के मुंह के लग के बहुत सारी बातें की, अल्लाह ने उसका सब कुछ खोल के रखा। इतनी बुराइयां, शायद 8-9 बुराइयां सिर्फ एक शख्स में थी, मक्का का एक शख्स था। मैं भी नहीं नाम बताऊंगी क्योंकि अल्लाह ने नहीं बताया, बाद में जहां आप खुद तफसीरों में आए पढ़ेंगे सुनेंगे तो इंशाल्लाह पढ़ लेंगे कितनी उसमें खराबियां थी। उसका रवैया क्या था कि वो इस्लाम की बात सुनता था, नबी की बात सुनता था तो आगे से गुस्सा करता था, वजह क्या है, माल और औलाद। देखिए माल और औलाद अपनी असल में बुरे नहीं है, लेकिन इसमें कुछ जर्म्स आने के खतरे होते हैं, और वो कह के इंसान फिर अल्लाह की आयतों को सुनकर रिलैक्स हो जाता है, उसको संजीदगी से नहीं लेता। कहता कि ये तो अगले वक्तों के अफसाने हैं, अनकरीब हम इसकी सूंड पर दाग लगाएंगे। सूंड क्या, लंबी नाक, जिसको लोग कहते हैं मेरी नाक का मसला है, इज्जत का मसला है। ये अल्लाह के दीन को अपनी इज्जत का मसला बनाया हुआ था, इसलिए अल्लाह ताला कहते हैं इसी को उस दिन पकड़ेंगे। इसके बाद एक वाक्या है, मैं इकट्ठा पढ़ूंगी और इसमें से बहुत सारे सबक है इंशाल्लाह, वो इकट्ठे ही बात करेंगे। इन्ना बलौना हम कमा बलौना असहाबल जन्ना। हमने अहले मक्का को इसी तरह आजमाइश में डाला जिस तरह एक बाग के मालिकों को आजमाइश में डाला था, जब उन्होंने कसम खाई कि सुबह सवेरे जरूर अपने बाग के फल तोड़ेंगे, और इसमें वो कोई इस्तिस्ना नहीं कर रहे थे, यानी किसी चीज को एग्जाम नहीं कर रहे थे। रात को वो सोए पड़े थे कि तुम्हारे रब की तरफ से एक बला इस बाग पर फिर गई, इसका ऐसा हाल हो गया जैसे कटी हुई फसल हो। सुबह इन लोगों ने एक दूसरे को पुकारा कि अगर फल तोड़ने हैं तो सुबह सवेरे अपनी खेती की तरफ निकलो। चुनाचे वो चल पड़े और आपस में चुपके चुपके कहते जा रहे थे, आज कोई मिस्कीन तुम्हारे पास बाग में ना आए। वो कुछ ना दिए जाने का फैसला किए हुए थे। सुबह सवेरे जल्दी जल्दी इस तरह वहां गए जैसे कि वो फल तोड़ने पर कादिर हैं, मगर जब बाग को देखा तो कहने लगे हम रास्ता भूल गए, नहीं बल्कि हम महरूम कर दिए गए। इनमें से जो सबसे बेहतर आदमी था उसने कहा, मैंने तुमसे कहा ना था तुम क्यों तस्बीह नहीं करते। वो पुकार उठे, पाक के हमारा रब, वाकई हम गुनाहगार थे। फिर इनमें से हर एक दूसरे को मलामत करने लगा। आखिर को उन्होंने कहा, अफसोस हमारे हाल पर, बेशक हम सरकश हो गए थे। असा रब्बुना युब्दीलना खैरम मिन्हा इन्ना इला रब्बिना रागिबून। बैठ नहीं कि हमारा रब हमें बदले में इससे बेहतर बाग अता फरमाए, हम अपने रब की तरफ रजू करते हैं। और इसके बाद फरमा दिया, कज़ालिक अज़ाब, ऐसा होता है अज़ाब, और आखिरत का अज़ाब तो इससे बहुत बड़ा है, काश ये लोग जानते। आपको वाकई से काफी हद तक बात तो समझ आई गई होगी कि एक ऐसा शख्स जो बहुत नेक था, उसके बाग थे, जब भी उसकी फसल उगती तो उसमें से यतीमों मस्कीनों गरीबों को देता था। जब उस शख्स का इंतकाल हुआ और वो बाग जो था उसके बेटों के हाथ में आ गया, बेटे लालची थे, इस्लाम से दूर थे, उन्होंने सोचा कि मेरा बाप कितना बेवकूफ था कि अपनी कमाई का इतना हिस्सा गरीबों में बांटता है। गरीबों को आदत तो पड़ी हुई है कि जिस दिन बाग का फल उतरता वो जमा हो जाते। उन्होंने इसके लिए एक साजिश की कि हम रात को जाकर बाग उतार फल उतार लेंगे ताकि किसी दूसरे को इसमें से देना ना पड़े। हाँ ठीक है, हो गई बात। ये सारे प्लान कर करा के जब रात के वक्त आए तो अल्लाह ताला ने रातों रात एक ऐसा अजाब भेजा उस बाग पर कि पूरी फसल जाया हो गई। जब गए तो वहां अपना बाग दिखाई नहीं, पहचान ही नहीं पा रहे। फिर वहां उनको एहसास हो गया था कि हमने गलत किया, हमने कुछ यतीमों गरीबों का हिस्सा निकालना ना छोड़ा और अल्लाह ताला ने हमारा भी हमसे ले लिया। तो असल में यहाँ अल्लाह सुब्हान तआला सिखा रहे हैं कि आज तुम्हें इस दुनिया में जो नेमतें मिली हैं उस पर जो इख्तियार है, इस पे अल्लाह का शुक्र अदा करो। اور انسانوں کو ان کا حصہ دو. اور ساتھ ہی یہ بھی بتا دیا مکہ والوں کو کہ تمہیں جو دنیا میں نعمتیں مل رہی ہیں اس لیے مل رہی ہیں کہ ان کو پاؤ اور اللہ کا شکر کو ادا کراؤ. اور نبی صلی اللہ علیہ وسلم کا ہونا بھی تمہارے لیے ایک بہت بڑی نعمت ہے, تو نہ شکری کرو گے تو اللہ تعالیٰ تم سے اس نعمت کو چھین لے گا. پھر اس کے بعد اللہ تعالیٰ ان لوگوں کی تڑپ اور طلب, یہاں سے پتہ چلتا ہے بڑے سے بڑا گناہ کر کے بھی جب بندہ توبہ کر لیتا ہے تو اللہ سبحانہ تعالیٰ اس کو معاف کر دیتے ہیں. یہی اصول آخرت کے لیے. کیسے؟ اِنَّ لِلْمُتَّقِينَ عِنْدَ رَبِّهِمْ جَنَّاتِ النَّعِيمِ اَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ. یقیناً خدا ترس لوگوں کے لیے ان کے رب کے ہاں نعمت بھری جنتیں ہیں, کیا ہم فرما برداروں کا حال مجرموں کا سا کر دیں گے؟ تم لوگوں کو کیا ہو گیا؟ تم کیسے ہو؟ کیا تمہارے پاس کوئی کتاب ہے کہ تمہارے لیے ضرور وہی کچھ وہاں ہو پسند کرتے ہو, ہم تمہیں وہی کچھ ملے گا جس کا تم حکم لگاؤ؟ یہ بات ہے تو لاؤ اپنے شریکوں کا اگر سچے ہیں. کتنی ڈیٹیل سے اللہ تعالیٰ نے یہ بتا دیا کہ جنتی اور جہنمی برابر نہیں ہوتے. تم دنیا میں کسی ملک کا ویزا زبردستی نہیں لے پاتے, تو کیا جنت کا ویزا زبردستی لے لو گے؟ کوئی عہد ہے, کوئی لکھی ہوئی بات ہے, یہ ساری ڈاکیومنٹیشن ہے تو لا کے دکھا دو, ہے ہی کوئی نہیں تو مان لو کہ جنت کے لیے محنت کرنی پڑے گی. دیکھیں یہ کوشچن مارک ہے, کیا مسلمانوں کو مجرموں جیسا کر دیں گے؟ کیا دنیا میں ایسا ہوا ایک شریف شہری جو بہت اصولوں کو ماننے والا اس کو اور ایک کرمنل کو گورنمنٹ ایک ہی طرح ٹریٹ کرے؟ اگر برے کو کرمنل کو جیل میں ڈال دیا تو ساتھ شریف کو بھی ڈال دے, یا شریف کو چھوڑا ہوا ہے تو کرمنل کو بھی چھوڑ دے؟ دنیا میں تو یہ ظلم نہیں ہوتا. تو بہت سارے لوگ اللہ سے ظلم کی امید میں جی رہے ہیں, نعوذ باللہ, کہ دیکھنا کل اللہ نے ہم سب کو ایک جگہ کرنا ہے. آپ سوچیے ابو بکر اتنی قربانیوں کے بعد جس جنت میں پہنچے تو وہاں جا کے دیکھے تو ابو جہل بھی مونچھوں پہ تاؤ دیتا ہوا موجود ہے کہ ہاں دیکھو میں بھی آ گیا جنت میں, میں کتنا عقل مند تھا, آپ تو ساری زندگی قربانیاں ہی دے دے کے دنیا سے چلے گئے. دل کو لگتی ہے یہ بات؟ اور میں کہتی ابو بکر کی جنت اور عام صحابی کی جنت برابر ہو سکتی ہے؟ جتنی بڑی قربانی اتنا بڑا اجر. نو پین نو گین, دنیا کے لیے نہیں ہے یہ, یہ آخرت کے لیے. آج میرے اور آپ کے لیے کھلا میدان ہے. آپ ابو بکر کو کمپیٹ کریں, عمر کو کمپیٹ کریں, نو پرابلم ایٹ آل. ہاں انبیاء کو نہیں ہم کمپیٹ کر سکتے, لیکن ابو بکر پیک ہے, یعنی انبیاء کے سلسلے کے بعد جس انسان سے عام امتیوں کا درجہ شروع ہوتا ہے نا, تو وہ صدیق ہے. مقام صدیق ہے, سب سے اونچا درجہ ہوتا ہے نبوت کے بعد. زیادہ سے زیادہ میں اور آپ جس درجے تک پہنچ سکتے ہیں نا, وہ صدیقیت کا مقام ہے. تو کوشش کیجئے, بسم اللہ کریے, آپ کمپیٹ کریں, آپ پڑھیے حضرت ابو بکر کی عمر پڑھیے, زندگی پڑھیے اور اس کو کمپیٹ کیجئے. اچھا یہ کرتے تھے میں بھی کرتی ہوں, چیک کرتے ہیں ہو گیا ہو گیا. تین چار قربانیاں تو ان کی آپ کو بھی زبانی رٹ چکی ہوں گی. آپ اور میں نکلے ان کی طرح ہجرت کے لیے, اسلام کے لیے, اور سب مال پار چھوڑے اور اپنا سارا سونا چاندی اللہ کو دے کے اس کی جگہ پتھر دے دے گھر والوں کو کہ ان سے خوش ہو لو, پتہ لگ جائے گا کس جنت میں جانے کے خواہش مند ہے. نکلے اپنے گھر سے, جان کی قیمت پڑی ہوئی ہے تو دیکھتے ہیں کہاں جاتے ہیں. جائیں غارِ ثور میں اور ساری کار صاف کر کے اس پہ اللہ کے نبی کو بٹھا دیں کہ آپ آرام کریں اور آپ ادھر رہیں. جائیے جنت ملے گی انشاءاللہ. آپ اپنے پاؤں کو سانپ سے ڈسواتے رہیں, صرف اس لیے نہ ہلیں کہ اللہ کے نبی کو تکلیف نہ ہو, بسم اللہ انشاءاللہ آپ کو اللہ جنت دے گا. پر ہاؤ از اٹ پاسبل کہ ابو بکر کو اتنا کچھ کر کے جو ملے وہ مجھے آپ کو صرف خواہشوں پہ مل جائے, تمنا پہ مل جائے؟ ہمیں تو تمنا بھی کوئی نہیں ہے, میں سچ کہہ رہی ہوں. وہ تو تڑپ بھی کوئی نہیں ہے جو ابو بکر اور عمر کی تھی, اور جو غزوہ احد کے میدان میں ایک صحابی اللہ کے نبی کے منہ سے آیت سنتے ہیں, سورہ آل عمران میں آپ پڑھ چکے ہیں, وسائر الی مغفرت و جنت, لوگوں بھاگو مغفرت اور جنت کی طرف جس کی چوڑائی زمین و آسمان جتنی ہے. تو صحابی نے کہا اللہ کے نبی اتنی بڑی جنت ہے, اتنی خوبصورت ہے کہاں؟ کہا اللہ کے نبی میں جنت میں جاؤں گا. کہا یس تو جائے گا. خوشخبری مل جاتی تھی اللہ کے نبی کی زبان سے لوگوں کو جس طرح بعض لوگوں کے نفاق کے پول کھلے. کہا اچھا میں جنت میں جاؤں گا. ایسے خوشی سے کھجوریں کھا رہے تھے, عمیر بن حمام ان کا نام تھا, ایک کھائی کھجور دوسری کھائی, کہیں گے وہ جنت میرا انتظار کریے, میں کھجوریں کھانے میں وقت لگا رہا ہوں. میدان جمع گئے, کودے اور اللہ نے شہادت کے درجے دے دی. کوئی کہتا مجھے احد کے پیچھے سے جنت کی خوشبو آ رہی ہے, اور حضرت انس بن نظر, کچھ صحابی کا نام ہے اگر میں غلطی نہیں کھا رہی, انس بن نظر ہے, اس طرح بے دردی سے میدان جنگ میں لڑے کہ دشمنوں نے ان کے پورے جسم کے ٹکڑے ٹکڑے کر دیے. بعد میں ان کی ڈیڈ باڈی کو ان کی بہن نے یہ انگلیوں کی پوروں سے پہچانا. تو بتائیے مجھے اور آپ کو وہ جنت نرم کاؤچز پہ بیٹھے اپنی مرضی سے دین کے کام کرتے ہوئے مل جائے؟ آج میرا موڈ نہیں ہے, آج میں تھکی ہوئی, آج مجھے سونا ہے, آج میں دیر سے جاگی, نہیں جاؤ جاؤ تم بات کر لو, تم دیکھ لو. ایسے لوگوں سے اللہ دین کے کام نہیں لے گا. میں اور آپ اگر یہ ایٹیٹیوڈ شو کرتے تو یہاں کبھی نہ پہنچتے. तो याद रखिए ये बहुत बड़ी डांट है, फनजुल मुस्लिमीन कल मुजरिमिन। देखिए आपने शिद्दत शायद फील की है कि नहीं, मालकुम अमलकुम कैफा, हाउ इज इट पॉसिबल। आप बाद में इन आयतों पर गौर कीजिएगा, इन सबको हाईलाइट करें, जितने क्वेश्चन है ये खुद से कीजिएगा। अल्लाह कहते हैं तुम्हारी अकल ठिकाने है, ये कैसी बातें कर रहे हो। तो दुआ कीजिए आज उम्मत मुस्लिमा की अकलें ठिकाने पे लग जाए, गिनती की नेकियां और पंप एंड शो वाली ग्लैमरी नेकियां वो जन्नत में नहीं पहुंचाएंगी जो हिजरतों और कुर्बानियों की जमीन पे हजरत अबू बकर ने रिवायत डाल दी। हजरत उमर कहा करते थे, अबू बकर आपने तो नेकियों का वो मेयार कायम कर दिया कि जिसको हासिल करना इतना मुश्किल है। हर वक्त एक दूसरे के पीछे रहते थे, मैं इससे बढ़ के नेकी करूं। हम ये सोचते हैं नेकी कम कैसे हो हमारी, अब रमजान में तो कर लिया अब कम कैसे हो, वो कहते थे ज्यादा कैसे हो। वो कहते थे एक कर लिया अब दूसरी कैसी हो, हम कहते कल तक दो कर रहे थे अब एक करो, मरी हमें छुट्टी दो, थक गए हम नेकियों के काम करते हुए, आप पूरी छुट्टी ले ले घर बैठे, किसी को आपकी मेरी जरूरत नहीं है, वल्लाही सोएं खाएं पी मस्ती तो करें, आप सब लें एक साल की छुट्टी, मौज करें जो कई साल से लगे हुए, खाएं पिए बच्चों को खुश करें, दोस्तों को वापस बुलाएं, करें उनको फोन, एक साल बाद मैं आपके दिल की हालत पूछूंगी अगर मुझे भी अल्लाह ने तौफीक दी तो, और वो आपको आपसे पूछने की मुझे जरूरत नहीं पड़ेगी, लोग ही मुझे अल्लाह ना करे बता देंगे कि वो किसी जगह बैठी हुई है इस वक्त डिप्रेशन की मारी हुई। ये मैंने बात ऐसे नहीं की, इस जगह बैठ के इंसान की आवाज ऊंची हो जाती है लेकिन होश कायम रहते हैं। जिसने इस किताब को छोड़ा उसका नसीब सिर्फ डिप्रेशन है और धक्के हैं, उन ईंटों की तरह जो बिल्डिंग से निकली तो उसके बाद वो धक्के खाती भी इधर उधर लोगों के ठोकरों में आ गई। तो अपने लिए दुआ करें कि अल्लाह मुझे अबू बकर अली जन्नत चाहिए, और मैं तो कहूंगी अल्लाह मुझे अबू बकर से नीचे नहीं रहना, अभी मैं जिंदा हूं तो मुझे करा लेने की, मुझे कभी छोटी नेकी ना कराना, अल्लाह जब मैं छोटी नेकी का फैसला करूं आसान नेकी का फैसला करूं तो पकड़ के मेरे कान से मुझे बड़ी नेकी पे पहुंचा दे, जब मैं कुर्बानी देने से पीछे लगूं अल्लाह तो पकड़ के मुझे बड़ी कुर्बानी पर डाल, मैं हिजरत ना करना था तू करा मुझसे अल्लाह, रोएं तड़पें बातें करें प्यार करें, अल्लाह मैं करना चाहती हूँ करा ले, आता कुछ नहीं है ये मुझे पता पर करने का शौक बड़ा है, करा ले, करें तो सही लाड अपने रब से, फिर देखिए अल्लाह आपको कहाँ बिठाता है। हमने अल्लाह से लाड करने सीखे नहीं है और दुनिया की लाड देखते तो उन्हें कब्र में चले जाते हैं। अल्लाह ताला हमारी इस्लाह फरमा दे।